नमस्कार, मानव अधिकार शिक्षा रेडियो कार्यक्रमबाट प्रवीण शाहीको हार्दिक स्वागत छ। इन्से कर्णाली प्रदेश कार्यालय सुर्खेतद्वारा प्रायोजित मानव अधिकार शिक्षा रेडियो कार्यक्रम हरेक सोमबार बिहान 8:15 जाँदा जागरण एफएम सुर्खेत, दुर्वतार एफएम दैलेख, खलङ्गा एफएम जाजरकोट, राप्ती एफएम सल्यान र चङ्खेली एफएम कालीकोटबाट एकैसाथ प्रसारण हुन्छ। तपाईँ यो कार्यक्रम www.insec.org.np र www.inseconline.org लगन गरी चाहेका बेला सुन्न सक्नुहुन्छ। आजको कार्यक्रम हामीले युनिक अल्पसंख्यकको विषयमा केन्द्रित गरेका छौँ। कार्यक्रममा युनिक अल्पसंख्यक सम्बन्धी जानकारी सहितको रेडियो सामग्री, मानव अधिकार समाचार समेटेका छौँ। यसै गरी युनिक अल्पसंख्यक समुदायको अवस्था र अधिकारका विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक तथा अधिवक्ता सुजन पन्तसँगको कुराकानीलाई पनि प्रस्तुत गर्नेछौँ।
संविधानमा लेखेर मात्र हुँदैन, अझै पनि सबैजना म चाहिँ लेस्बियन हो, म चाहिँ होइन, महिला समलिङ्गी हो, म तेस्रो लिङ्गी हो भनेर खुलेर आउन सके अवस्था छैन।
कार्यक्रमको सुरुवातमा मानव अधिकार समाचार प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी अनिल चौधरी।
महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूका सवाललाई मूल प्रवाहीकरणमा ल्याउनु पर्नेमा सरोकारवालाले जोड दिएका छन्। इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतले असोज 20 गते अनलाइन मार्फत गरेको महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूको अधिकार विषयक कार्यशालाका सहभागीहरूले सो कुरामा जोड दिएका हुन्। सहभागीहरूले मुलुकको संविधान तथा ऐन कानूनहरूमा महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूको अधिकार सुनिश्चित गरिए पनि कार्यान्वयन पक्ष फितलो भएकोले उनीहरू आफ्नो अधिकार उपभोग गर्नबाट वञ्चित हुनु परेको उल्लेख गरेका थिए। महिला, दलित तथा यौनिक अल्पसंख्यकहरूको अधिकार प्रत्याभूति हुने गरी मूल प्रवाहीकरणमा नल्याएसम्म मुलुकको समग्र विकासको परिकल्पना गर्न नसकिने सहभागीहरूको भनाइ थियो। कार्यक्रमको समापन गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले पछाडि पारिएका वर्ग, समुदायको अधिकार सुनिश्चितताका लागि नागरिक संघ संस्थाहरू प्रतिबद्ध भई लाग्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा अधिकार कर्मी, संचारकर्मी, नागरिक संघ संस्थाका प्रतिनिधि र मानव अधिकार रक्षकहरू गरी 30 जनाको सहभागिता रहेको थियो। कार्यक्रममा सुर्खेतबाट अधिकार कर्मी तथा सीमान्तकृत महिलाहरूका लागि महिला संस्था वामका निर्देश मधुरानी ढकालले सहजीकरण गर्नुभएको थियो। यस्तै काठमाडौँबाट ब्लू डायमन्ड सोसाइटीका कार्यक्रम संयोजक अनुजर पिटर राईले पनि कार्यक्रममा सहजीकरण गर्नुभएको थियो।
हात धुने उत्तम तरिका के हो?
बगिरहेको पानीमा हात भिजाउने, भिजेको हातमा मनग्गी साबुन लगाउने, हत्केलाको पछाडि औंलाको बीच, नङको भित्र लगायत हातका सबै भागमा कम्तीमा 20 सेकेन्डसम्म राम्रोसँग मिच्ने, बगिरहेको पानीले राम्ररी हात पखाल्ने, सफा कपडा वा एक पटक मात्र प्रयोग गरिने तौलियाले हात सुकाउने, नियमित रूपमा हात धुनुहोस्, खास गरी खाना खानुभन्दा अगाडि र सिगान पुस्नु, खोक्नु, हाँस्यौँ गर्नु र शौचालय जानु आदि गरिसकेपछि। यदि साबुन र पानी उपलब्ध छैनन् भने कम्तीमा 60% अल्कोहल भएको जीवाणुनाशक जेल वा क्रिमको प्रयोग गर्नुहोस्। हात फोहोर छन् भने सधैँ साबुन पानीले हात धुनुहोस्।
कोरोनाबाट बचौँ र बचाऊँ, अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्से।
सामान्यतया लिङ्ग भन्नाले महिला वा पुरुष मात्रै बुझिन्छ, तर यस्तो बुझाइ अल्प बुझाइ हो। लैङ्गिक अध्ययनमा महिला र पुरुषका अलावा तेस्रो लैङ्गिकको स्थान पनि महत्त्वपूर्ण रहेको छ। उसो भए तेस्रो लिङ्गी भनेको के हो वा कसले यस्तो वर्गलाई प्रतिनिधित्व गर्छ त? आज हामी यसै विषयलाई विमर्श गर्छौँ। तेस्रो लिङ्गी महिला वा पुरुष बाहेकको लिङ्ग हो, जसलाई यौनिक तथा लैङ्गिक अल्पसंख्यक पनि भनिन्छ। यसभित्र विभिन्न समूहहरू रहेको पाइन्छ, जस्तै लेस्बियन, गे, बाइसेक्सुअल, ट्रान्ससेक्सुअल, इन्टरसेक्सुअल आदि। यो समूहलाई छोटकरीमा एलजीबीटीआई पनि भनिन्छ। बच्चा जन्मदा नै घर, परिवार र समाजले शारीरिक भिन्नताका आधारमा लैङ्गिक पहिचान दिन्छन्। छोरा वा छोरी, समाजले यही लिङ्गका आधारमा उनीहरूको सामाजिक भूमिका तय गरिदिन्छ र त्यसको निरन्तरता खोज्छ। यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई छोरा वा छोरीको परिभाषाभित्र अटाउन सकिन्न, जुन शारीरिक, मानसिक र भावनात्मक रूपले भिन्न हुन्छ। यौनिक अल्पसंख्यकलाई कहीँ कति अप्राकृतिक वा लैङ्गिक रूपमा विकृति पनि भन्ने गरिएको पाइन्छ, जुन सरासर गलत हो। यही सोच नै यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको सबैभन्दा ठूलो सामाजिक शत्रु हो। यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूले आजसम्म आफ्नो हक अधिकारका लागि धेरै सङ्घर्ष गर्नु परेको छ। हालसम्म आइपुग्दा यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिचान तथा हक अधिकारका बारेमा समुदाय सचेत हुन थालेको छ। यद्यपि सामाजिक बहिष्करणमा परिने डरका कारण यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरू आफूलाई महिला वा पुरुषकै दर्जामा राख्न बाध्य छन्। नेपालमा यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको छुट्टै पहिचान हुने कुरा संवैधानिक तथा कानुनी रूपमा स्वीकार गरिएको छ। सर्वोच्च अदालतले 2064 पुस 6 गते यौनिक तथा लैङ्गिक अल्पसंख्यकको पहिचान सहितको अधिकार प्रदान गर्न नेपाल सरकारलाई आदेश दिएको थियो। यही फैसलाका आधारमा कास्कीका विष्णु अधिकारीले पहिलो पटक तेस्रो लैङ्गिकको नागरिकता लिए। यद्यपि तेस्रो लिङ्गी मात्रैले सबै प्रकारका यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई नसमेट्ने भएपछि 2069 पुस 17 गते गृह मन्त्रालयले लैङ्गिक पहिचानमा अन्य शीर्षक राखेर नागरिकता जारी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्यो। नेपालको संविधान 2072 धारा 12 लैङ्गिक पहिचान सहितको नागरिकता सम्बन्धी व्यवस्था गरिएको छ। गृह मन्त्रालयका अनुसार 2076 असार मसान्तसम्म देशभरबाट 1300 जनाले अन्य र 177 जनाले तेस्रो लिङ्गीय पहिचानमा नागरिकता लिइसकेका छन्। नेपालमै पहिलो पटक 2015 जुलाई 13 कैलालीकी मनिका शाही मनोजले लैङ्गिक पहिचान अन्य राखेर पासपोर्ट लिएकी छन्। डडेलधुराका रमेशनाथ योगीसँग समलिङ्गी विवाह गरेकी मनिकाली परशुराम नगरपालिकाबाट समलिङ्गी विवाह दर्ता प्रमाणपत्र समेत लिएकी छन्।
कोरोनाबाट बच्नका लागि आम नागरिक निकै सचेत हुन आवश्यक छ। के गर्दा कोरोनाको संक्रमणबाट जोगिन सकिन्छ त? एकपटक ध्यान दिएर सुनौ है त।
हात नमिलाउने, त्यसको सट्टा नमस्कार गर्ने, साबुन पानीले पटक पटक हात धुने, अङ्कमाल नगर्ने, 1 मिटर जति टाढै बस्ने, ज्वरो खोकी लागेको मान्छेसँग नसुत्ने, झ्याल ढोका बन्द गरेर सानो कोठामा धेरैजना नबस्ने, जङ्गली जनावरलाई नछुने र बिरामी घरपालुवा जनावरको सम्पर्कमा पनि नजाने, भिडभाडमा नजाने, कपडाको मास्कले प्रदूषण मात्रै रोक्ने भएकाले सकेसम्म सर्जिकल मास्कको प्रयोग गर्ने, खोकी ज्वरो र श्वास फेर्न गाह्रो भएको छ भने उपचार तथा परामर्शका लागि नजिकैको स्वास्थ्य कर्मीकोमा जाने।
अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक।
तपाईँ सुनिरहनु भएको छ अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालयले तयार पारेको कार्यक्रम मानव अधिकार शिक्षा। अब यौनिक अल्पसंख्यक समुदायको अवस्था र अधिकारका विषयमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक तथा अधिवक्ता सुजन पन्तसँगको कुराकानीलाई प्रस्तुत गर्दैछौ।
नेपालमा हेर्यो भने तथा लैङ्गिक अल्पसंख्यक भन्नाले 2064 सर्वोच्च अदालतले यो LGBTI भनेर 5 क्याटेगोरी गर्यो। त्यसमा चाहिँ महिला समलिङ्गी, पुरुष समलिङ्गी, तेस्रो लिङ्गी, दुवै लिङ्गी र बाइसेक्सुअल भन्छ, दोलिङ्गी पनि भन्छ र अन्तर्लिङ्गी भन्दा यो 5 क्याटेगोरीका व्यक्तिहरूलाई चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक भनेर भनिन्छ। संविधानमा हेऱ्यो भने यो वर्गलाई चाहिँ लैङ्गिक तथा यौनिक अल्पसंख्यक भनेर क्याटेगोरी गरियो। अब अर्को चाहिँ तेस्रो लिङ्गी भन्ने वर्ग हुन्छ, अर्को द्विलिङ्गी भन्ने हुन्छ, दुवैतिर चाहिँ झुकाव राख्ने भन्ने हुन्छ र अर्को अन्तर्लिङ्गी भन्ने, त्यो बच्चा चाहिँ जन्मदै लिङ्गहरू अङ्गहरू चाहिँ स्पष्ट नभएको बच्चाहरू जन्मिन्छ भन्ने छ। यही 5 क्याटेगोरीको वर्गलाई चाहिँ यौनिक तथा लैङ्गिक अल्पसंख्यक भनेर भनिन्छ।
यौनिक अल्पसंख्यकहरूलाई कस्तो कानुनी व्यवस्था छ? के उनीहरूलाई कानुनले पनि विभेद गरेकै हो त?
नेपालको सन्दर्भमा भन्यो भने यौनिक तथा लैङ्गिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा हामी विश्वकै उदार देशमा पर्छौँ। संविधानमै लेख्ने हामी एसियाको एकमात्र देश हो। नेपालको सर्वोच्च अदालतले पटक पटक यो समुदाय भनेको नेपालको अन्य व्यक्ति सरह समान हक अधिकार उपभोग गर्ने वर्ग हो भनेको अवस्था छ भने संविधानमा स्पष्ट रूपमा लैङ्गिक तथा यौनिक अल्पसंख्यकलाई विभेद गर्दिन, सकारात्मक कानुन पनि बनाउनेछु भोलि भन्ने किसिमको कमिटमेन्ट चाहिँ संविधानमै पनि देखिन्छ। तथापि के हुन्छ भने अब कतिपय कुराहरू अब संविधानमा लेखी पनि ऐन कानुन नबनिदिँदा संविधानमा लेखिएका अधिकारहरू आफै कार्यान्वयन हुनु पनि होइन कि ऐनहरू नबनिदिएको कारणले गर्दाखेरि त्यो भएका कानुनहरू पनि महिला र पुरुषलाई मात्र चाहिँ सम्बोधन गर्ने खाले भएको देखिँदाखेरि अलिकति समस्या परेको हो। धारा 12 लैङ्गिक पहिचान सहितको नागरिकता भन्ने कुरा गर्यो होइन, अब लैङ्गिक पहिचान सहितको नागरिकता भनेको कोही जन्मदै केटा रहेछ भने पछि म केटा होइन भन्दा म केटीको नागरिकता लिन्छु भन्दिनँ पाउँछु भन्ने, महिला र पुरुषको लागि त्यो लैङ्गिक पहिचान पहिचान भन्ने चाहिँदैन। तर अहिले के गर्दियो भन्दाखेरि आफ्नो शरीर चाहिँ सर्जरी गरेर केटा हो भने केटी बनेर आउनु पर्यो, केटी हो भने केटा बनेर आयो भने मात्र नागरिकता दिन्छु भन्ने किसिमको बुझाइ प्लस नागरिकताको लागि सिफारिस गरिदिन्छ ओडामा जानु पर्यो, ओडा अध्यक्ष अथवा हाम्रा जनप्रतिनिधिहरूले कति कुरा बुझेका छन् सबैलाई त्यसो लिङ्गी भन्न मात्र बुझ्नुहुन्छ उहाँहरूले होइन, सिफारिस दिँदाखेरि समस्या जिल्ला प्रशासन कार्यले पनि नागरिकता लिइसकेको व्यक्तिलाई कहाँतिर चाहिँ नाम पहिला केटाको रहेछ अब हेर्दा केटी जस्तो छ म त पहिला दिएको नागरिकता सच्याइदिन भन्नु गर्दाखेरि त्यो नागरिकतामा अलिकति समस्या आएको हो। धारा 18 समानताको हक भन्ने कुरा छ, कसैलाई पनि विभेद गर्दिन लिङ्गको आधारमा भन्छ महिला पुरुष तेस्रो लिङ्गी अथवा अरू कोही त्यही तथा लैङ्गिक अल्पसङ्ख्यकलाई विशेष कानुन बनाउँछु भन्छु धारा 18ले। तर हाम्रोमा संविधानपछि सबभन्दा महत्त्वपूर्ण कानुन भनेको देवानी र फौजदारी संहिता थियो। देवानी संहितामा के प्रावधान राखियो भन्दाखेरि जस्तो विवाहको परिभाषा हेरौँ, संविधानले विभेद गर्दिन भनिरहेको छ तर विवाहको परिभाषामा के हालियो भन्दाखेरि महिला र पुरुषको मात्र विवाह हुने भन्ने छ तथा 67 कानुनहरू नै पनि संविधानसँग बाजिनी गरेर आएको त्यसले गर्दाखेरि अब विवाहको अधिकार रोकिएको अवस्था भयो। विशेष गरी अब रोजगारी समानुपातिक समावेशी सिद्धान्तको आधारमा राज्यको हरेक निकायमा यो वर्गलाई पनि पहुँच दिन्छु भन्छु धारा 42 न चुनाव लड्न पाउनु भएको छ उहाँहरूले न लोकसेवा अथवा सरकारले छुट्याएका कुनै कोटा भन्नुहुन्छ नि त्यसको लागि अधिकार दिनुपर्छ भन्दा भन्दै अझै पनि राजनीतिक सहभागिता हुन नसकेको अलिकति विभेद भएको जस्तो देखिन्छ।
यहाँले लामो समयदेखि युनिक अल्पसङ्ख्यकहरूको मुद्दामा पैरवी पनि गरिराख्नु भएको छ, वास्तवमा उनीहरूको अवस्था कस्तो पाउनु भयो यहाँले?
संविधानमा लेखेर मात्र हुँदैन, अझै पनि सबैजना म चाहिँ लेस्बियन हो, म चाहिँ होइन महिला समलिङ्गी हो, म तेस्रो लिङ्गी हो भनेर खुलेर आउन सके अवस्था छैन। परिवारको समस्या छ, परिवारले भोलि यस्तो भयो भन्ने विभेद गर्ने, समाजले स्वीकार्छ कि स्वीकार्दैन भन्ने, समाज त्यही नै छ तेस्रो लिङ्गीदेखि हुने सबजनाले नै हेरिदिने, अझै पनि सचेतनाको स्तर त्यो लेभलको पुगेको छ कि छैन हाम्रो समाजको भन्ने पनि कुराहरू हो। मानव अधिकार भन्छौँ हामी, आफ्नो अधिकारको कुरा गर्दा अर्को अधिकारलाई पनि हामीले चाहिँ के भन्दा भुल्नु हुँदैन भन्ने नै हो। अब कतिपय कुराहरू बुझाइमा समस्या छ, समाजले कसरी बुझ्छ, खुलेर आउने वातावरण छैन। अब आर्थिक रूपमा पनि अब सरकारले अपनत्व नलिँदाखेरि धेरैजना तेस्रो लिङ्गी साथीहरूलाई चाहिँ बुझाइ के छ भन्दा यिनीहरू चाहिँ जीवनकर्मीहरू हो भन्ने किसिमको मात्र बुझाइ छ। राज्यले अलिकति अपनत्व नलिदिएको कारणले गर्दाखेरि यही लकडाउनकै बिचमा 3-4 त तेस्रो लिङ्गीहरूले साइड गरेर मर्नु भयो। कारण धेरै छन्, विवाहका कुरा छन्, पारिवारिक कुराहरू छन् होइन।
युनिक अल्पसङ्ख्यक वर्गलाई सहज र सम्मानित जीवन यापनका लागि परिवार र हाम्रो समाजले कस्तो भूमिका खेल्नुपर्ने देख्नुहुन्छ यहाँले?
ठुल्ठुला कलाकारहरू पनि सपोर्ट गर्न आउनु भएको छ। अब सन्तोष पन्तको छोरी हुँदाखेरि नेपालभरिकोले थाहा पाए होइन, बुझ्नेको परिवारमा समस्या छैन। जस्तो काठमाडौँमा अलिकति पढे लेखेकाहरूको परिवारहरूमा त्यो चाहिँ समस्या देख्दिनँ। त्यही कारणले गर्दाखेरि यो गाउँतिर अथवा पहाडतिर बसेका त्रिशुलिङ्गी साथीहरू पनि गाउँमा बस्न नसकेर सहरतिर माइग्रेट हुने प्रायः हेर्नुभयो भने तपाईँ कर्णालीकै हकमा हेर्नुभयो भने पनि दैलेखमा अथवा कालीकोट कतै पनि खुलेर आएको देख्नुहुन्छ। तर त्यही सङ्ख्या तपाईँ नेपालगञ्जमा जाँदाखेरि चाहिँ 2,000-4,000 सङ्ख्यामा पुग्छ। काठमाडौँमा पुग्दा बेलुका ठमेलतिर अथवा प्रोग्रामहरूमा देख्यो भने हजारौँको सङ्ख्यामा छ यो समुदाय। परिवारले पनि रियलाइज गरिदिनु पर्यो कि मान्छे आफ्नो कसैले चाहेर समलिङ्गी हुने पनि होइन, कसैले चाहेर तेस्रो लिङ्गी हुने पनि होइन, यो प्राकृतिक कुरा हो भनेर हाम्रो सर्वोच्च अदालतले पनि बोलिदिइसकेका छ। अरूलाई सम्मान गर्नुपर्छ भन्ने कुरा बिस्तारै अब समाज हो, एकैचोटि परिवर्तन त नहोला, तर मैले जति समयदेखि देखिरहेको छु परिवर्तन चाहिँ आउँदैछ बिस्तारै। यो पारिवारिक र सामाजिक एक्सेप्टेन्स पनि बढ्दै गएको चाहिँ मलाई अनुभूति चाहिँ भइरहेको छ।
उहाँ हुनुहुन्थ्यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उप प्राध्यापक तथा अधिवक्ता सुजन पन्त। हामी कार्यक्रमको अन्तिममा आएका छौँ। मानव अधिकार शिक्षा कार्यक्रम कस्तो लाग्यो? कार्यक्रमबारे राय, सल्लाह, सुझाव र प्रतिक्रिया पठाएर सहयोग गर्नुहुन अनुरोध छ। हामीलाई पत्राचार गर्ने ठेगाना हो मानव अधिकार शिक्षा रेडियो कार्यक्रम अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत। हामीलाई surkhet@insec.org.np पत्र पठाउन र facebook.com/insecradio कमेन्ट लेख्न पनि सक्नुहुन्छ। मानव अधिकार शिक्षा रेडियो कार्यक्रमको निर्धारित समय पुरा भएको छ। कार्यक्रमबाट उत्पादन समूहका साथीहरूसँगै प्रवीण शाहीलाई बिदा दिनुहोस्। नमस्कार।